मान्छेले आफूले चाहेको कुराहरू गर्न पाउनु पर्यो नि होइन.
वर्ल्ड वाइड एउटा विडम्बना के छ भने होमोसेक्सुअलिटी के लेस्बियन या ट्रान्सजेन्डर भन्ने बित्तिकै मान्छेको दिमागमा सबभन्दा पहिला कुरा के आउँछ भने सेक्सुअल एक्टिभिटी आउँछ.
जुन तरिकाले बाँच्न चाहेको जुन अधिकार छ त्यही अधिकार उसको पनि हो.
तेस्रो रिङ्गीलाई पनि बराबर एउटा अधिकार छ कि उनीहरूले पनि एउटा आदर पाओस्.
कुनै पनि कुरा सुरुवात गर्दा चाहिँ साह्रै गाह्रो हुन्छ. हेर्नुहोस्
आफ्नो मानिस सन्तानमा हुन्छन् तर त्यसमा हे दृष्टिले कहिले हेर्नुहुन्न.
हामीले सक्छौँ भने यसलाई एकदम माया गरेर सपोर्ट गरौँ.
खुलेर बाँच्नुपर्छ आफ्नो जे अस्तित्व हो त्यसमा.
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान. कार्यक्रम पहिचान समलिङ्गी तेस्रो लिङ्गीको अधिकार प्राप्तिको अभियान हो.
नमस्कार हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान. तपाईँलाई स्वागत छ म नरेश फुयाल. निलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति रेडियो कार्यक्रम पहिचान थाहा सञ्चार नेटवर्क काठमाडौँ रेडियो तरङ्ग पोखरा रेडियो पूर्वेली आवाज विराटनगर रेडियो मकनपुर हेटौँडा कृष्णसार एफएम पाँके रेडियो शुक्लाहाटा एफएम कञ्चनपुर प्राइम एफएम बनेपा र रेडियो रारा मुगुबाट सुन्न सकिन्छ. विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय समलिङ्गिक तेस्रो लैङ्गिक अधिकारका विषयमा अन्तरङ्ग कुराकानी गरिने कार्यक्रम पहिचानको आजको अङ्कमा हामी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थमाया थापासँग गरिएको छोटो कुराकानी र तेस्रो लैङ्गिक अधिकार कर्मी सुमन तामाङले राख्नु भएको विचार सुन्छौ. सँगै कार्यक्रम पहिचानको आजको अङ्कमा समलिङ्गिक तेस्रो लैङ्गिक समुदायका गतिविधि पनि समेट्नेछौ. सरकारले आउँदो आर्थिक वर्ष पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विवाहलाई मान्यता दिने कानून नबनाउने संकेत गरेको छ. यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले माग गरिरहेको आफ्नो समुदायले विवाह गर्न पाउने कानून सरकारले नबनाउने संकेत गरेको हो. यो समुदायको सरकारवाला मन्त्रालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आउँदो आर्थिक वर्ष गर्ने कामको योजनामा यो समुदायलाई विवाह गर्न पाउने कानून बनाउने विषय आफ्नो वार्षिक कार्ययोजनामा पारेको छैन. सरकारवाला मन्त्रालयले आफ्नो 35 बुँदे योजनामा यो समुदायको विवाह बारे सरकारी समितिले बुझाएको अध्ययन प्रतिवेदन मन्त्री परिषदमा पठाउने भनेर लेखेको भए अर्को वर्षसम्म यो समुदायका व्यक्तिबीच हुने विवाहलाई कानूनी मान्यता दिने या मान्यता नदिने निर्गुल हुन्थ्यो. चालू वर्ष यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा रहेको भ्रम हटाउन देशका केही ठाउँमा जनचेतनामूलक कार्यक्रम गरेको मन्त्रालयले आउने वर्ष सामाजिक संरक्षण सम्मान एवं स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्ने भएको छ. मन्त्रालयले आउने वर्ष गर्ने काममा यो समुदायले विवाह गर्ने कानून बनाउन पहल गर्ने समेत उल्लेख नगर्दा विवाहको अधिकार आउने वर्ष पनि नपाउने हुन् कि भन्ने आशंका समुदायका सदस्यहरूले व्यक्त गर्न थालेका छन्। समलैङ्गिक विवाह सम्बन्धी 2071 दिइएको यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विवाह गर्न पाउने या नपाउने लेखिएको प्रतिवेदन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अड्किरहेको छ. मन्त्रालयले यो प्रतिवेदन कार्यान्वयन गर्छौं पनि भनेको छैन, कार्यान्वयन गर्दैनौ पनि भनेको छैन. 2071 सालदेखि अहिलेसम्म बनेका सरकारका मन्त्रीहरूले अध्ययन गरेर निर्माणमा पुग्छौं भन्ने उठे जवाफ मात्रै दिइरहेका छन्। दुई तिहाई बहुमत नजिकको सरकारका मन्त्री थममाया थापाले समेत यही उठे जवाफ दिइरहेकी छन्। यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले आफ्नो समुदायको विवाह गर्न पाउने अधिकार नदिन सरकारका मन्त्रीले यस्तो उठे जवाफ दिएर लिङ्गरिङ गरिरहँदा भूमिगत हुनुपर्ने अवस्था आउन लागेको समुदायका सदस्यले गुनासो गर्न थालेका छन्। नेपालमा समलिङ्गी विवाह सम्बन्धी अध्ययन प्रतिवेदन बुझाएको एक वर्षपछि 2072 असोजमा संविधान जारी भएको हो. संविधानको धारा 12 लैङ्गिक पहिचान अनुसार नागरिकता दिने व्यवस्था आफ्नै समुदायका लागि लेखिएको हो भनेर यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले गर्व गरिरहेका छन्। संविधानमा लेखिएको लैङ्गिक पहिचान अनुसार नागरिकता पाउने कानून नबन्दा र जिल्ला प्रशासन कार्यालयहरूले नाम परिवर्तन नगरी पुरानै नाममा लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन समेत नमान्दा संविधानमा लेखिएको अधिकार संविधानमै सीमित हुने हो कि भन्ने शंका यो समुदायका व्यक्तिले गर्न थालेका छन्। संविधानकै धारा 18 मौलिक हकको समानताको हक अन्तर्गत लेखिएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक भएकै कारण विभेद गर्न नहुने कानून नबन्दा आफूहरूले जताततै विभेदमा पर्दा कानूनी उपचार माग्न राष्ट्रिय मानवाधिकार आयोग मात्रै गुहार्नु परिरहेको गुनासो समेत यो समुदायको भएको छ। यस्तै संविधानको धारा 42 पछाडि पारिएका अरू विभिन्न समुदायसँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिलाई राज्यका हरेक निकायमा समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्वको हक लेखिए पनि कानून नबन्दा क्षमता भएर पनि बिहान बेलुकाको पेट पाल्न सड़कमा निस्किनु परेको पीड़ा समेत यस समुदायका व्यक्तिले व्यक्त गर्दै आएका छन्। उनीहरू यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय हामीले अरू सरह कहिले अधिकार पाउने भनेर प्रश्न गरिरहेका छन्। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिबीच हुने विवाहबारे अध्ययन गरेर बुझाएको प्रतिवेदन अनुसार कानून बन्ने या नबन्ने भन्ने निर्णय महिला बालबालिका मन्त्रालयले मात्रै गरेर हुँदैन। मन्त्रालय यो विषय टुङ्गोमा पुर्याउनेमा भन्दा पनि लिङ्गरिङ गरेर झारा टार्ने उपायमा लागेको विगतदेखिका सरकारका मन्त्रीहरूका व्यवहारबाट देखिएको छ। अहिलेको वाम गठबन्धनको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री थौमाया थापाले आफ्नो वार्षिक कामको योजनामा यो विषय उल्लेख नगर्दा अब पनि आलटाल गरेरै बस्ने यो बस्ने पो हो कि जस्तो देखिन थालेको छ। तर मन्त्री थापाले वार्षिक कार्ययोजनाको 32 बुँदामा उल्लेख गरिएका कार्यक्रमभित्र यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विवाह सम्बन्धी विषय पनि पर्ने भएको भन्दै टुङ्गोमा पुग्ने बताएकी छन्। पहिचान अनलाइनसँग कुरा गर्दै मन्त्री थापाले भनिन्, म मन्त्री भएको भर्खर 3 भयो, मैले यो प्रतिवेदन अध्ययन गर्न भएको छैन। अध्ययन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसँग छलफल गरेर निर्णय गर्नेछौ। विवाहको अधिकार नदिने भन्ने कुरा आउँदैन। मन्त्री थापाले भनिन्, समलिङ्गी विवाह सम्बन्धी अध्ययन प्रतिवेदन अध्ययन गरेर मात्रै निर्णय पुग्छौ, तर मन्त्रालयका कर्मचारीले योजनामा यो विषय राख्नुपर्ने सुझाव दिए पनि मन्त्री थापाले राख्न नलगाउँदा विवाह गर्ने अधिकारबाट वञ्चित भइरहनु पर्ने हो कि भन्ने चिन्ता यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका जोडी बनेर बसेका व्यक्तिहरूले गर्ने गरेका छन्। कार्ययोजनाको 32 मुद्दाले नै यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विवाह सम्बन्धी अध्ययन प्रतिवेदनबारे बोल्न सक्छ भनेर आफ्नै मन्त्रालयका कर्मचारीलाई समेत मन्त्री थापाले नबुझाउनुले सिंहदरबार बाहिर रहेका समुदाय विवाह गर्न पाउने अधिकारबाट वञ्चित भइरहने त होइनन् भन्ने प्रश्न समुदायका सदस्यले गर्न थालेका छन्।
यो एउटा हामीले वास्तवमा भन्यो भने यो जुन महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता जुन अत्यन्तै संवेदनशील समाजको चाहिँ सबैभन्दा पछाडि परेको सबभन्दा कमजोर शक्ति भएको कारणले गर्दा हामीले राज्यले सबैभन्दा बढी चाहिँ ध्यान दिनुपर्ने सबैभन्दा बढी चाहिँ यी जुन के अरे महिला बालबालिका अपाङ्ग ज्येष्ठ नागरिकलाई जसरी चाहिँ ध्यान दिनुपर्ने योजनाहरू बनाउने पर्ने कुरामा अहिलेसम्म जुन राज्यले जति ध्यान दिनुपर्ने त्यो ध्यान दिन नसकेको स्थिति थाहा पनि हो। अब बजेटको हिसाबले भन्नुहुन्छ भने अहिले अब योभन्दा पहिला मैले एकदमै कम जति बजेट आउनु पर्ने त्यो बजेट अब हुने काम भएको थिएन र अहिले यो वर्ष पनि अब सबै स्थानीय तहमा चाहिँ हस्तान्तरण भइसकेपछि हाम्रा कार्यहरू हाम्रा चाहिँ जिल्लाका कार्यहरू हाम्रा कर्मचारीहरू पनि सबै स्थानीय भइसकेपछि अहिले बजेट घटेर जम्मा 40 करोडको सेलहरूमा चाहिँ हामीलाई सिलिङ बोकेर पठाएको छ र अत्यन्तै न्यून रकम अत्यन्तै न्यूनतम चाहिँ स्रोत साधन होइन त्यस त्योभित्र रहेर हामीले कति काम गर्ने कतिसम्म चाहिँ जनताको हितको लागि हाम्रो जुन सरकार पक्षहरू छन् सरकार चाहिँ जुन सम्बन्धित के अरे विभिन्न समुदायहरू छन् उहाँहरूको हकीको लागि उहाँहरूलाई चाहिँ उत्थान गर्नुको लागि उहाँहरूको सुविधाको लागि कसरी गर्ने भन्ने कुरा पनि हामीलाई धेरै समस्या छन्। तर मैले सबैभन्दा ठुलो कुरा इच्छा शक्तिको कुरा हो होइन हामीले यो समाजलाई जुन 80% के जुन सरकार राख्ने जुन जनशक्तिहरूलाई सरकार राख्ने यो मन्त्रालयले हामीले जसरी हुन्छ जसरी यो संविधानमा उल्लेख रहेका विषयहरू जनताहरूको जो चाहिँ महिला बाल बालबालिका अपाङ्ग ज्येष्ठ नागरिकमाथि भएको चाहिँ जुन खालको समस्याहरू छन् उहाँले पाउनुपर्ने सुविधाहरू यी विषयहरूमा चाहिँ हामीले जसरी हुन्छ उहाँहरूको हक अधिकारको लागि चाहिँ हामीले काम गर्ने कुरामा चाहिँ एकदमै कोसिस गरिरहेका छौँ र यो बिचमा जस्तो ज्येष्ठ नागरिकहरू दुई सवालमा जुन अहिलेसम्म भएको जुन ऐन छ त्यो ऐनलाई परिमार्जित गरेर ज्येष्ठ नागरिकहरूको हकीको लागि अब उहाँको सुविधाको लागि हामीले चाहिँ ऐनलाई परिमार्जित गर्ने संशोधन गर्ने कामहरू गरेका छौँ र नियमावली बनाउने पनि बनाउने कामहरू गरेका छौँ। त्यस्तै बालबालिकाहरूको बालबालिकाहरूको जुन योभन्दा पहिलाका चाहिँ विधेयकहरूलाई त्यसलाई चाहिँ समग्र रूपमा चाहिँ एउटै विधेयक बनाएर कानुन बनाएर आम रूपमा चाहिँ बालबालिकाहरूको हक अधिकारको लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चाहिँ हामीले गरेको सन्धि अभिसन्धि सम्झौताहरू छन् ती सम्झौतालाई कार्यान्वयन गर्नको लागि र त्यसै किसिमबाट संविधानले बालबालिकाहरूको अधिकारको लागि जुन सम्मेलन गरेको विषयहरू छन् त्यसलाई कार्यान्वयन गर्नको लागि पनि हामीले एउटा कानुनी ड्राफ्ट हामीले गरिसकेका छौँ र त्यो पनि हाम्रो के अरे कानुन मन्त्रालयमा गरिसकेको छ होइन त्यस कारणले त्यसै किसिमबाट अपाङ्गताको क्षेत्रमा चाहिँ जुन समस्याहरू छन् त्यो अपाङ्गताको हक अधिकारको लागि भएको विधेयकलाई भएको कानुनलाई चाहिँ संशोधन गर्ने काम पनि हामीले गरिसकेका छौँ त्यो पनि अन्तिम तयारी अन्तिम चाहिँ उसमा पुगिसकेको छ त्यस कारण हामीले यो बिचमा एउटा मन्त्रालयको तर्फबाट गर्ने विषयहरूलाई अत्यन्तै एकदमै मसिनो ढङ्गले केलाएर मसिनो ढङ्गले चाहिँ कसरी काम गर्ने कसरी चाहिँ हामीले चाहिँ हाम्रो उद्देश्यलाई पुरा गर्ने हाम्रो मन्त्रालयसँग सम्बन्धित विषयहरूलाई चाहिँ एकदमै गहन ढङ्गले विश्लेषण गरेर हामीले कसरी अगाडि बढ्ने र जनतालाई एउटा अनुभूत हुने किसिमबाट जनतालाई चाहिँ एउटा परिवर्तनको चाहिँ अनुभूत हुने किसिमबाट उहाँलाई चाहिँ त्यो दिलाउनुको लागि हामी कसरी जाने भन्ने बारेमा अलिकति हामी चाहिँ सूक्ष्म ढङ्गले चाहिँ त्यसलाई विश्लेषण गरेर हामीले के काम गरौँ गरिरहेको कुराहरू यहाँहरूको बिचमा राख्न चाहन्छु। अब यो तिन महिनाको बिचमा अब त्यति धेरै अब भने जस्तो काम गर्न नसके पनि एउटा ढिलैदेखि चाहिँ मान्यता साथ गर्नुपर्छ भन्ने हिसाबले आफ्नो ठाउँबाट गर्ने कामहरू चाहिँ हामीले गरिराखेका छौँ। उहाँहरूलाई म जानकारी गराउन चाहन्छु र केही अब विषयवस्तुहरू उहाँहरूलाई जानकारी गराउने कुराहरू भइसकेका छन्। मलाई
यो तपाईँहरूको योभन्दा अगाडि चाहिँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्ने समुदाय थियो त्यो चाहिँ यो सम्बन्धित मन्त्रालय चाहिँ यो हो भनेको थियो अहिले चाहिँ होइन त्यो बारेमा केही उल्लेख गर्नु भएन केही पनि काम भएको छैन हो अहिलेसम्म
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूप्रति समाजमा भएको भ्रम भन्न अन्तर्क्रिया तथा पहिरोका कार्यक्रमहरू सञ्चालन भएका छन् र अब चाहिँ फेरि पनि हामीले चाहिँ सानो उहाँले केही विषयहरू चाहिँ राख्नुभएको छ प्रतिवेदनहरू पनि दिनुभएको छ त्यसको बारेमा पनि अलिकति गहन अध्ययन गरेर उहाँहरूसँगै बसेर सम्बन्धित पक्षसँगै बसेर कसरी चाहिँ समाधान गर्न सकिन्छ ती विषयलाई हामी गर्छौँ।
यो सम्बन्धी विवाह बारेको जुन प्रतिवेदन यही मन्त्रालयमा छ के भइरहेको छ
त त्यही बारेमा पनि हामी चाहिँ बसेर नै हामी छलफल गर्नुपर्ने हुन्छ। यसबारेमा चाहिँ मन्त्रालय अत्यन्तै चाहिँ गम्भीर छ उहाँले उठाउनु भएको विषयलाई चाहिँ हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय सबै अब कानुनलाई पनि हामी हेर्छौँ होइन त्यो भारतीय कुराहरू पनि हामी हेर्छौँ कसरी जाँदाखेरि उहाँहरूको समस्यालाई उहाँहरूको उठाउनु भएको मागलाई हामी कसरी सम्बोधन गर्न सक्छौँ त्यो विषयमा चाहिँ हामी
भनेको यो सरकारी समितिले नै प्रतिवेदन बुझाएको थियो फेरि अध्ययन गर्नुपर्ने भएको हो र तिन वर्ष भयो तपाईँहरूको यो मन्त्रालयमा थन्किएको यो भ्रम हटाउने भन्दा बाहेक अरू कार्यक्रम छैन त्यसमा त्यो समुदायको लागि मन्त्रीज्यूलाई त यो अब यो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भनेर सम्बोधन गर्दाखेरि अलिअलि अड लाग्यो जस्तो देखियो होइन त्यही भएर अनि यहाँ लेखेको छ भनेर भनिदिनु भयो त्यो अरू अरूले कसरी यो भ्रम हटाउँछन्
सरकारले आगामी आर्थिक वर्ष यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि सामाजिक संरक्षण सम्मान एवं आर्थिक सवलम्बनका कार्यक्रम सञ्चालन गर्ने भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्बन्धित गैर सरकारी संस्थाहरूसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने भएको हो। मन्त्री थौमाया थापाले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको भावी कार्ययोजनाको 32 नम्बर बुँदामा यो समुदायका लागि कार्यक्रम सञ्चालन गर्ने लेखिएको छ। 35 बुँदे भावी कार्ययोजनाको एउटा बुँदामा मात्रै यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि कार्यक्रम सञ्चालन गर्ने लेखिएको छ। वर्तमान सरकार गठन भएको 103 को अवधिमा भएका प्रगतिको अन्तिम बुदामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूप्रति समाजमा रहेको भ्रम हटाउन अन्तर्क्रिया तथा पैरवीका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। पत्रकार सम्मेलनमा मन्त्री थापाले महिला बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि काम भएको बताएर आफैमा यो समुदायप्रति भ्रम रहेको दर्शाइन्। भावी कार्ययोजना र 103 भएका कामको प्रगति सार्वजनिक गर्ने क्रममा यो समुदायको शब्द नै उच्चारण नगरे पनि मन्त्री थापाले मन्त्रालयसँग सरोकार राख्ने विभिन्न समुदायको हक अधिकारका लागि काम गरिरहेको बताइन्। तपाईले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबारे एक शब्द पनि बोल्नु भएन, यो समुदायमाथि रहेको भ्रम हटाउने कुरा प्रेस विज्ञप्तिमा लेखेको छ भन्नुभयो। तपाईलाई त अर लाग्छ भने अरूलाई कसरी भ्रम हटाउने भन्ने प्रश्नमा मन्त्री थापाले आफूमा कुनै भ्रम नरहेको बताउँदै प्रश्नकर्ता नै भ्रममा रहेको जवाफ दिइन्। समलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष सहितको प्रतिवेदनमा अझै छलफल गर्नुपर्ने मन्त्री थापाले बताइन्। उनले यस विषयमा मन्त्रालय अत्यन्तै गम्भीर रहेको पनि बताइन्। समलिङ्गी विवाहको मागबारे राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनहरू हेर्छौं, मन्त्री थापाले भनिन्। उहाँहरूले उठाउनु भएको मागलाई हामी कसरी सम्बोधन गर्न सक्छौं भनेर अध्ययन गर्छौं। 3 वर्ष भयो यो प्रतिवेदन मन्त्रालयमा थन्किएको, फेरि अध्ययन गर्नुपर्छ भन्नुभएको छ किन भन्ने प्रश्नमा मन्त्री थापाले निर्णयमा पुग्नु अघि केही छलफल गर्नुपर्ने आवश्यकता रहेको बताइन्। उनले प्रतिवेदन मात्रै आएको र निर्णय नभएकाले आफूले पनि अध्ययन गर्नुपर्ने बताइन्।
तिमी साथ भए पछि भगवान पनि चाहिँदैन, तिमी साथ भए पछि भगवान पनि चाहिँदैन। मेरो रात जगमगाऊ, मेरो रात जगमगाऊ, मेरो रात जगमगाऊ, बिहान पनि चाहिँदैन, बिहान पनि चाहिँदैन। तिमी साथ भएपछि भगवान पनि चाहिँदैन। कलाविहीन मान्छेहरू हाम्रो माया नबुझ्ने थी, कलाविहीन मान्छेहरू हाम्रो माया नबुझ्ने थी, कलाविहीन मान्छेहरू, कलाविहीन मान्छेहरू। प्रेमी भनुन् पागल भनुन्, प्रेमी भनुन् पागल भनुन्, प्रेमी भनुन् पागल भनुन्, सम्मान पनि चाहिँदैन। मेरो रात जगमगाऊ, मेरो रात जगमगाऊ, मेरो रात जगमगाऊ, बिहान पनि चाहिँदैन, बिहान पनि चाहिँदैन। आकाश चखेबाजै उड्ने गर्छ, हाम्रो माया खुल्ला आकाश चखेबाजै उड्ने गर्छ, हाम्रो माया खुल्ला आकाश चखेबाजै उड्ने गर्छ, चाहिँ उड्ने गर्छ कुनै नियम कुनै बन्धन कुनै नियम कुनै बन्धन कुनै नियम कुनै बन्धन विधान पनि चाहिँदैन मेरो रात जगमगाओ मेरो रात जगमगाओ मेरो रात जगमगाओ बिहान पनि चाहिँदैन बिहान पनि चाहिँदैन तिमी साथ भएपछि भगवान बनी चाहिँदैन मेरो रात जगमगाओ मेरो रात जगमगाओ मेरो रात जगमगाओ बिहान पनि चाहिँदैन बिहान पनि चाहिँदैन साथ भएपछि भगवान बनि जाइदैन
यो संसारमा केवल नारी र पुरुष छैन अरूको जस्तै के हाम्रो मन होइन यो संसारमा केवल नारी र पुरुष छैन अरूको जस्तै के हाम्रो मन होइन किन मानिस मानिसमा अनि बनेछ समृद्ध हाम्रो
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान कार्यक्रम पहिचानमा यहाँलाई पुनः स्वागत छ कार्यक्रम पहिचानको आजको अङ्कमा हामी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका गतिविधिहरू समेटिरहेका छौँ अब फेरि पनि लागौँ बाँकी प्रस्तुतितर्फ तेस्रो लिङ्गी अधिकार कर्मी सुमन तामाङले स्टेजमा दुई शब्द बोल्न दिएर मात्रै समावेशी भएको नठान्न सरकारवालाहरूलाई चेतावनी दिएका छन् खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजनामा नेपालमा पहिलो पटक मनाइएको राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा तामाङले यस्तो चेतावनी दिएका हुन् छाउपडी पीडित महिला र तेस्रो लिङ्गी पुरुषको पीडा सुनेर कार्यक्रममा अतिथि र प्रमुख अतिथिले सम्बोधन गर्ने तालिका कार्यक्रम सुरु भएपछि परिवर्तन गरियो तेस्रो लिङ्गी पुरुष जन्मदा बालिका भएर जन्मेका हुन् उनीहरूले पनि महिनावारीको समस्या भोग्नु परेको हुन्छ तामाङले पनि सबै तेस्रो लिङ्गी पुरुषको समस्या लिएर आएको थिएँ मैले सुनाउने बेला कोही पनि मन्त्रीहरू हुनु भएन सन् 2014 पहिलो पटक जर्मनीमा महिनावारी दिवस मनाइएको थियो अघिल्लो वर्षसम्म महिनावारी दिवस मनाउने देशको संख्या 56 पुगिसकेको थियो यो वर्ष नेपालमा पहिलो पटक राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो यो दिवसमा सभामुख कृष्ण बहादुर मोहरा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा खानेपानी तथा सरसफाई मन्त्री बिना मगर र स्वास्थ्य राज्य मन्त्री पद्म अरियाल अगाडि सुमनले आफ्नो समुदायको पीडा राख्ने तालिका थियो कार्यक्रम स्थलबाट तालिका परिवर्तन गरेर प्रमुख अतिथि मोहरा र अतिथिहरू पोखरेल थापा मगर र अरियाल सुमनले सम्बोधन गरेर हिँडेपछि सुमनले अन्तिम भए पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समस्या सुनाए। यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई तपाईँले स्वीकार गर्नुभएको छ। सुमनले भने, जैविक रूपमा म बालिका हुँ भने लैङ्गिक रूपमा म पुरुष नै हुँ। उनले महिनावारीको समयमा महिलामा भन्दा धेरै समस्या तेस्रो लिङ्गी पुरुषले भोग्नु परेको बताए। आफ्नो वास्तविक पहिचान अनुसार बाँच्न दिएको छैन। उनले भने, शौचालयमा जाँदा समेत भेदभाव हुन्छ। सुमनले महिला पुरुष र अन्य व्यक्तिका लागि छुट्टा छुट्टै शौचालय निर्माण हुनुपर्ने माग गरे। हामी जस्ता तेस्रो लिङ्गी पुरुष महिलाको शौचालयमा जाने कि पुरुषको शौचालयमा जाने? उनले भने, महिलाको जाउँ पुरुषले देख्छन्, पुरुषको शौचालयमा जाउँ असुरक्षित हुनुपर्छ। भन्नुहोस्, हामी त्यहाँ सुरक्षित छौँ।
मिडियामा गएर महिला हुनुहुन्छ, पछि आइडेन्टिफाई गर्नु अनि एउटा काठमाडौँको पपुलर क्लबमा जाँदाखेरि उहाँले शरीरमा छिर्नु भएको थियो अनि एकजना दिदीलाई समस्या परेर उहाँले साथीलाई टिचै दिनुभयो मिटरली होइन मैले आइसोलेसन जानु गरेको थिएँ. So gender neutral toilets is very, very important even in the government sector, even in private sector, a lot of places. So that is why Maliji won by us. Thank you so much. Okay, so we all have to be together and fight our rights equally and together at the same time. The non-government didn't work with the anti-gender neutral. Can't go there one. The operating system is more, but the law is so on the point that we didn't put any body on the program. So the government just operates on your
जनकपुरको जानकी मन्दिरमा तेस्रो लिङ्गीले पाउने भेटी बढाएर 4 लाख पुर्याएपछि उत्पन्न विवाद साम्य पार्ने प्रयास गरिएको छ. जानकी मन्दिरमा हरेक महिनाको पूर्णिमामा तेस्रो लिङ्गीले नाच्ने तथा आशीर्वाद दिने प्रचलन रहेकोमा मन्दिर व्यवस्थापनले तेस्रो लिङ्गीसँग 2 लाख उठाउँदै आएको थियो. त्यही 2 लाख रुपियाँ समेत बढाएर 4 लाख पुर्याएपछि आशीर्वाद दिँदै आएकी राम भरोस राजा मुस्कान अदालतको ढोका ढकढक्याउन पुगेकी थिइन्. तर मन्दिर व्यवस्थापन महन्त र पुजारीको दबावमा जिल्ला अदालत धनुषा प्रशासनले मुद्दा दर्तामै आलटाल गर्दै टारेको थियो. महन्त राम तपेश्वर दासले बढाएको रकम फिर्ता लिएर पुरानै रकम लिने बताउँदै अदालत गई तेस्रो लिङ्गीलाई नाच्ने र आशीर्वाद दिने अधिकारबाटै वञ्चित गरिदिने चेतावनी दिएपछि मुद्दा रोकिएको छ. महन्तले 2 लाख मात्र दिँदा हुन्छ, बढाएको थप 2 लाख नलिने व्यवस्था म मिलाउँछु भन्नुभएको छ. अधिकार कर्मी प्रदीप यादवले भने उहाँले यदि मुद्दा दर्ता गरीमा मन्दिरमा आशीर्वादका लागि बस्ने र नाच्ने अधिकारबाट वञ्चित गर्ने चेतावनी दिएपछि मुस्कान डराइन् र उनले नै मुद्दामा नजाने भन्दै बसिसकेकी छन्. यादवले मन्दिर व्यवस्थापनले आशीर्वाद दिने नयाँ तेस्रो लिङ्गी महिला ल्याएपछि मुस्कान डराएको बताए. उनले आफ्नै तर्फबाट तेस्रो लिङ्गीसँग वार्षिक 2 लाख उठाउन समेत बन्द गर्न आग्रह गरे पनि महन्तले त्यसलाई लागू गर्न नसकिने बताएको सुनाए. जानकी मन्दिरमा हरेक पूर्णिमामा 1 जना तेस्रो लिङ्गी महिला सहित 2 जना संगीतकर्मी बस्ने र त्यहाँ आउने दर्शनार्थीलाई आशीर्वाद दिने प्रचलन रहेको छ. मन्दिर व्यवस्थापनले त्यही आशीर्वाद दिँदा भक्तजनले दिएको भेटीबाट वार्षिक 2 लाख उठाउँदै आएकोमा गत वर्षदेखि 4 लाख पुर्याइएको थियो. स्वर सानो थियो बोल्यो भने कस्तो केटीको जस्तो स्वर है भन्दै कोही काने खुसी गर्थे, कोही हाका हाकी भन्थे. एन्चललाई बोल्नै मन लाग्दैन थियो, उनी सकेसम्म बोल्दिन थिइन्. आमाको सल ओढ्न मन लाग्थ्यो, उमेर बढ्दै जाँदैथ्यो, चोरो भएर जन्मिएकी उनको स्वभाव मैलाको जस्तो हुँदै थियो. केटा नै मन पर्थ्यो तर उनी भन्दिन थिइन्. केटा भए पनि मेरो स्वभाव र आत्मा महिलाकै थियो, तर पनि मैले दबाएर राखेँ. स्कुलमा कस्तो केटी जस्तो भन्थे, घरमा बुवा आमाको सपोर्ट थिएन, उनी समाजतिर आफूलाई ढाल्ने कोसिस गर्थिन्, आफूलाई लुकाउँथिन्. बुवा र आमा छुट्टिए, उनी आमासँग बस्न थालिन्, आर्थिक अवस्था कमजोर थियो, आमालाई केही सहयोग गर्नुपर्ने नैतिक दबाव महसुस गरेकी उनी काम खोज्न विभिन्न ठाउँ पुग्थिन्. 2-4 दिन काम पनि लगाउँथे, तर केटा भएर पनि कस्तो केटीको जस्तो भन्दै निकालिदिन्थे. कलेजमा पनि उस्तै अवस्था थियो, साथीहरू बुझ्दैनथे, शिक्षकहरूकै हेर्ने दृष्टिकोण फरक थियो. कलेज छोडिन्, समाजको व्यवहारबाट उनको मुटु टुटिसकेको थियो. म कहुँ भन्ने उनी आफैलाई थाहा थिएन, दुविधामा थिइन्. सोसल साइटमा उनले आफू जस्तै साथीहरू भेटिन्, निर्लिरा समाज आइपुगिन्, थाहा पाइन् म त तेस्रो लिङ्गी महिला पो रहेछु. उनले घरमा भनिन्, आमाले बल्ल बल्ल बुझे पनि बुवाले स्वीकार्न सकेनन्, मेरो नाक काटिस् भने, मेरो अंश चाहिन्छ भने छोरो भएर बाँध, होइन भने पाउँदिनस् भने, तिमी यसरी हिँड्ने हो भने मेरा लागि तिमी मरिसक्यौ छैनौ भने. उनी घर बाहिर छोरीको गेटअपमा निस्किन्छन् तर घर जाँदा छोराकै गेटअपमा जान्छन्। आमाले समाजको भयले उनलाई छोरीकै गेटअपमा आऊ भन्छन्। आमाले छोरीकै गेटअपमा आऊ छोरी भन्ने दिन पनि आउने प्रतीक्षामा छिन् एन्जल। एन्जलले सन् 2018 मिस पिङ्कको उपाधि जितेन्। संसार माध्यम फेस गरिन्, धेरैले समान हुन् त भन्छन् तर पनि प्रश्नकै फरक हुन्छन्। कतिवटा लिङ्ग हुन्छन्, यौन सम्बन्ध कसरी राख्नुहुन्छ, तेस्रो लिङ्गीका छोराछोरी जन्मिन्छन् कि होइन, जन्मियो भने तेस्रो लिङ्गी नै जन्मिन्छन् रे हो, जस्ता पत्रकारहरूका प्रश्नले उनको मन दुख्छ। मानव भन्दा पनि एलियन जस्तो व्यवहार गरिएकोमा उनलाई अचम्म लाग्छ। उनी मन्दरो पार्छिन् र भन्छन्, मलाई नेपालमा मात्रै होइन यो विश्वमै हामी जस्ता लैङ्गिक अल्पसङ्ख्यकका लागि ठाउँ बनाउनु छ। हामी समलिङ्गी तेस्रो लिङ्गी मात्रै होइन, त्यस्तो स्वतन्त्र देश हो जहाँ सबै स्वतन्त्र भएर बाँच्न सकुन्, यसका लागि हामी लड्नुपर्छ। उनी आफ्नो छोडिएको पढाइलाई निरन्तरता दिन चाहन्छन्। कानुन पढेर वकिल हुने उनको चाहना छ। कानुन बनेपछि पुरुषसँग विवाह गर्ने मन छ। मनसिन विवाह दुई आत्माको चोखो मिलन हो। महिला र पुरुष मात्रै बीच विवाह हुनुपर्छ भन्ने छैन। मन मिल्यो भने जोसँग पनि विवाह हुन सक्छ। राज्यका हरेक निकायमा समलिङ्गी तेस्रो लैङ्गिकको समान पहुँच हुनुपर्ने धारणा छ उनको। सकारात्मक विभेदको नीति समलिङ्गी तेस्रो लैङ्गिकमा पनि लागू हुनुपर्ने बताउँछिन् एन्सल। संविधानले समलिङ्गी तेस्रो लैङ्गिकको अधिकार सुरक्षित गरे पनि समाजले स्वीकार नगरेकोमा उनी समाजप्रति उनको गुनासो छ। गरिखान दिने वातावरण समाजले बनाइदिनु पर्नेमा जोड दिँदै भन्छन्, हामीले पनि गरिखान पाउनुपर्छ। समाजले नस्वीकारेका कारण कति तेस्रो लैङ्गिक यौन पेसा गर्न बाध्य छन्। आफ्नो ज्यान पाल्नकै लागि यो पेसा गर्न बाध्य भएकाहरूलाई यसबाट बाहिर ल्याउन पनि समलिङ्गी तेस्रो लैङ्गिकलाई काम गरिखाने वातावरण बनाउनु पर्छ। हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचानको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँको पैसा नपर्ने टेलिफोन नम्बर 1660012140 सुझाव सल्लाह टिपाउन सक्नुहुन्छ भने pahichanmedia@gmail.com लेखेर पनि पठाउन सक्नुहुन्छ। युनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गतिविधि समितिको अनलाइन pahichan.com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ। तपाईँले चाहेको समयमा लगइन गरेर पढ्न र हेर्न सक्नुहुन्छ। कार्यक्रम पहिचानका लागि छुट्टाइएको आजको समय सकिने नै लागेको छ। भोलि फेरि हामी समयमा आउने नै छौँ। त्यति दिनसम्मको लागि पुनर्याकै चाहन्छु। हवस् त, नमस्कार।
भोकले कोही नमरोस्, आँसुमा कोही नजरोस्, भोकले कोही नमरोस्, आँसुमा कोही नजरोस्, यो देश सबको प्यारो होस्, यो देश सबको प्यारो होस्, अँध्यारो छेउमै नपरोस्, भोकले कोही नमरोस्, आँसुमा कोही नझरोस्, पसीना फुलपात होस, असीना कतई न परोस, असीना फुलपात होस, असीना कतई न परोस, कर्ममा घुलोस जिंदगी,
उज्यालो सधै मित होस्, सत्यको सधै जीत होस्, उज्यालो सधै मित होस्, सत्यको सधै जीत होस्, सिर्जना भूलोस् शान्तिमा, सिर्जना भूलोस् शान्तिमा, ओठमा प्यारो होस्, आधारो छेउमै नपरोस्, भोकले कोही नमरोस्, आँसुमा कोही नझरोस्,